लोगों ने कंसिस्टेंसी दिखाई, जिसकी वजह से अल्लाह ताला ने आज हमें नंबर वन बनाया है।
T20 में नंबर वन टीम होना एक बहुत बड़ी अचीवमेंट है।
कंडीशन में आप इतने अपने आप को किस तरह एडजस्ट करते हैं, ये आपके ऊपर है।
जब तक स्टेट का फुटबॉल नहीं आएगा, इंडिया का फुटबॉल कैसे ऊपर आएगा।
पाकिस्तान T20 की आलमी रैंकिंग में पहले नंबर पर, रोमान रईस खूब से खूब तर की तलाश में, और भारत फुटबॉल के आलमी मैार से कितना दूर। खेल के मैदान से अब्दुलरशीद शकूर का सलाम। पाकिस्तान T20 की आलमी रैंकिंग में पहले नंबर पर। जी हां, सरफराज अहमद की क़यादत में 14 में से 12 मैचेस जीतने वाली पाकिस्तानी क्रिकेट टीम ICC की आलमी T20 रैंकिंग में पहली पोजीशन हासिल करने में कामयाब हो गई है। पाकिस्तानी टीम ने श्रीलंका के खिलाफ T20 सीरीज व्हाइट वॉश पर खत्म की तो उसके और आलमी नंबर एक न्यूजीलैंड के दरमियान सिर्फ एक पॉइंट का फर्क रह गया था। भारत ने न्यूजीलैंड को पहले T20 में हराकर उसे दूसरे नंबर पर ला खड़ा कर दिया और पाकिस्तान ने पहली मर्तबा आलमी नंबर एक पोजीशन हासिल कर ली। अब अगर न्यूजीलैंड भारत को अगले दोनों मैचेस में हरा देता है तो उसी सूरत में वो अपनी आलमी नंबर एक रैंकिंग दोबारा हासिल कर सकेगा। मैंने पाकिस्तानी टीम की शानदार कारकर्दगी पर बात करने के लिए कप्तान सरफराज अहमद को जहमत दी और उनसे पूछा कि क्या खास बात है इस टीम की जो महदूद ओवर्स के क्रिकेट में एक के बाद एक मैच जीत रही है।
पूरी टीम की एफर्ट है, जिस तरीके से लड़कों ने जबरदस्त पूरे साल T20 मैचेस में अपनी परफॉर्मेंसेस दी है, क्योंकि आपको पता है कि आसान नहीं होता है T20 में आपको हर मैच जीतना ऑलमोस्ट। और आप देखें तो अल्लाह ताला का शुक्र है कि हम 14 में से 12 मैच जीते और लड़कों की बड़ी ज़बरदस्त परफॉर्मेंस है। और T20 एक ऐसा फॉर्मेट है जिसमें आपको विनिंग मोमेंटम जो है बरकरार रखना बहुत मुश्किल होता है, लेकिन लड़कों ने कंसिस्टेंसी दिखाई, जिसकी वजह से अल्लाह ताला ने आज हमें नंबर वन बनाया है। जो जो इस टीम में खेल रहे थे लड़के, तमाम नौजवान लड़के, और आई थिंक जितने भी यंग लड़के हैं उनकी जितनी भी तारीफ की जाए कम है। आप देखें कि एक नौजवान और एक सीनियर लड़के पर मुश्तमिल एक बहुत अच्छी टीम बनती जा रही है। बस मैं यही कहूँगा कि इस टीम को बस ज़्यादा से ज़्यादा बैक किया जाए। तो इस टीम में ऐसे नौजवान लड़के हैं जो कि आगे चल के पाकिस्तान के लिए बहुत अच्छी परफॉर्मेंसेस दे सकते हैं।
मैंने तजिए के लिए साबिक कप्तान रमीज राजा से भी राब्ता किया और उनसे पूछा कि पिछले साल से अब तक पाकिस्तान का टेस्ट क्रिकेट का आलमी नंबर एक बनना, वनडे की चैंपियंस ट्रॉफी जीतना और अब T20 की आलमी रैंकिंग में पहले नंबर पर आ जाना, ये कितना अहम मौका है पाकिस्तानी क्रिकेट के लिए।
T20 में नंबर वन टीम होना एक बहुत बड़ी अचीवमेंट है, इसलिए कि T20 एक ऐसा फॉर्मेट है जहाँ पे बहुत जल्दी से चीज़ें हाथ से निकल जाती हैं और आप अच्छी पोजीशन से ख़राब पोजीशन में विद इन नो टाइम आ सकते हैं। तो इसमें कंसिस्टेंसी रखना, और कमाल की कंसिस्टेंसी रही है पाकिस्तान की, ये एक इस लिहाज से बहुत बड़ी अचीवमेंट है। दूसरी बात यह है कि हमारी बॉलिंग अटैक की वजह से हमें शानदार फतूहत मिली हैं। 23 दफ़ा हमने अपोजिशंस को T20 क्रिकेट में बोल्ड आउट किया है, जो कि एक रिकॉर्ड है। और तीसरी बात जो ये होती है कि जी कहीं वीक टीम से जीते हैं, बात यह है कि पाकिस्तान को जो अपोजिशन मिली है, जो भी सीरीज सेटअप हुई है, उसमें पाकिस्तान बहुत ही अच्छा खेला है। सो इस चीज़ को मानना पड़ेगा कि जो कंसिस्टेंसी और जिस तरह से बॉलिंग की है और जिस तरह से सरफराज ने कप्तानी की है और एक रिलेंटलेस प्रेशर क्रिएट किया है हमने अपोजिशंस के खिलाफ एक ऐसे फॉर्मेट में जो उसमें बहुत मुश्किल होता है कंसिस्टेंसी अचीव करना। और पाकिस्तान के तो जो बहुत बड़ा क्वेश्चन मार्क रहा है वो अनप्रिडिक्टेबिलिटी और इनकंसिस्टेंसी रहा है, और उसको हमने मात किया है इन दोनों टैग्स को। तो उस लिहाज से भी ये बहुत ही बड़ी अचीवमेंट है।
जैसा कि आपने रमीज राजा को सुना जिन्होंने पाकिस्तान की बॉलिंग का खास तौर पर जिक्र किया, जी हाँ, ये पाकिस्तान की बॉलिंग ही है जो हरीफ बैट्समैनों के आसाब पर सवार है, और उनमें हसन अली और शादाब खान तो काबिले जिक्र हैं ही, लेकिन दूसरे बॉलर्स की तारीफ ना करना ज्यादती होगी। मोहम्मद आमिर, जुनेद खान, फहीम अशरफ और रुमान रईस, ये वो बॉलर्स हैं जो अपनी उम्दा कारकर्दगी से पाकिस्तानी टीम की फतूहत में अहम किरदार अदा कर रहे हैं। कराची से ताल्लुक रखने वाले बाएं हाथ के 26 साल तेज बॉलर रुमान रईस आहिस्ता आहिस्ता अपनी मौजूदगी का एहसास दिलाते जा रहे हैं। बदकिस्मती से कोहनी की तकलीफ के सबब वो श्रीलंका के खिलाफ T20 सीरीज से बाहर हो गए, लेकिन वो पुरउम्मीद हैं कि जल्द फिट होकर दोबारा पाकिस्तानी टीम में वापस आ जाएंगे। मेरा रुमान रईस से पहला सवाल यही था कि इंग्लैंड, पाकिस्तान और मुत्तहदा अरब अमीरात, तीन मुख्तलिफ कंडीशंस में अब तक आप खेले हैं, کتنا مشکل ہوتا ہے فاسٹ بالر کے لیے کنڈیشن سے جلد ہم آہنگ ہونا؟
دیکھیں آپ انٹرنیشنل کرکٹ کھیل رہے ہیں تو آپ کو ہر کنڈیشن میں کھیلنا پڑے گا, اور کنڈیشن میں آپ اتنے اپنے آپ کو کس طرح ایڈجسٹ کرتے ہیں یہ آپ کے اوپر ہے.
رومان رئیس سے میرا اگلا سوال تھا کہ اپنی بالنگ میں سب سے زیادہ اہمیت آپ کس بات کو دیتے ہیں؟
سب سے امپورٹنٹ چیز یہی ہوتی ہے کہ کنڈیشن کو اسیس کرنا, اس کے بعد پھر یہ کہ جو بیٹسمین کھیل رہا ہے اس کو دیکھنا کہ اس کی ویکنیسز کیا ہے, اس کا اسٹرانگ زون کیا ہے, تو اس کے حساب سے اس کو بالنگ کرنا. اور انٹرنیشنل کرکٹ میں آپ جتنا کم مارجن دیں گے, جتنا وکٹ ٹو وکٹ بالنگ کریں گے, گڈ ایریاز میں بال کریں گے, اتنا آپ کو چانسز ہے کہ آپ آؤٹ بھی کر سکیں اور پرفارمنس اچھی کر سکیں.
رومان سے میں نے پوچھا کہ آپ ان کھلاڑیوں میں سے ایک ہیں جن کی کارکردگی میں بہتری لانے میں پی ایس ایل نے اہم کردار ادا کیا ہے, خود آپ کو کیا محسوس ہوتا ہے؟
جو چیزیں پی ایس ایل میں ہم نے دیکھی, لائک جو ہمارے فارنرز پلیئرز تھے ان کو بھی دیکھا, پھر جو فارنرز کوچ وغیرہ ہیں تو ان سے کافی کچھ سیکھنے کو ملا, اور پھر جو ایک پریشر ہوتا ہے انٹرنیشنل اسٹینڈرڈ کا تو وہ بھی ہمیں اس میں دیکھنے کو ملا, اور اس سے ہمیں بہت کچھ کانفیڈینس آیا کہ اب جب ہم یہاں کھیلتے ہیں تو ہمیں وہ چیز اتنا میٹر نہیں کرتی کہ کراؤڈ ہے یا بڑا میچ ہے, جو مطلب انٹرنیشنل کرکٹ کا اسٹینڈرڈ اور پی ایس ایل کا آلموسٹ بالکل سیم ہے, تو اس میں کوئی اتنی پرابلم نہیں ہوتی.
رومان سے میں نے پوچھا کہ حسن علی کا وکٹ لینے کے بعد خوشی منانے کا اپنا انداز ہے, لیکن آپ وکٹ لے کر ہاتھ بلند کرتے ہوئے خاموش کھڑے ہو جاتے ہیں, یہ کیا ہے؟
یہ میں نے انٹروڈیوس کیا تھا پی ایس ایل کے دوران, اور اس کے اوپر کافی اچھا فیڈ بیک ملا تھا, تو پھر میں نے جب فینس کو اچھا لگا, اور پلس یہ کہ پھر زیادہ ایگریشن مجھے نارملی رہتا ہوں میں, اور میں تھوڑا سا اس وجہ سے کوشش کرتا ہوں کہ جب آؤٹ کروں تو ریلیکس رہوں. ایگریشن آپ اپنی بالنگ میں دکھائیں, سیلیبریشن میں ذرا نارمل رہنا چاہیے.
میرا رومان رئیس سے آخری سوال تھا کہ گزشتہ دنوں قائد اعظم ٹرافی میں شاندار بالنگ کرتے ہوئے آپ نے ایک ہی اننگس میں 9 وکٹیں حاصل کر ڈالیں, وہ ایک وکٹ آپ کے ہاتھ نہ لگ سکی, اسے کون لے گیا؟
جی وہ سہیل خان کے پاس چلی گئی, کیونکہ وہ میرے ساتھ بالنگ کر رہے تھے, اور ایک اینڈ سے میں بالنگ کرتا ایک اینڈ سے وہ بالنگ کر رہے تھے, اور بڑا اچھا فیل ہوا کیونکہ کافی عرصے بعد فرسٹ کلاس کرکٹ کھیلی تھی, کیونکہ 1.5-2 سال سے ہم صرف ون ڈے اور ٹی ٹوینٹی میں کھیل رہا تھا, اور اس کے بعد جب فرسٹ کلاس کھیلا ہوں تو اب کافی اچھی میں نے خود اپنے اندر ایک چیز فیل کری کہ تھوڑی لمبی بالنگ کے لیے بھی تھوڑا سا اب بہتر ہوا بیکاز آف فٹنس, کیونکہ میری پہلے فٹنس اتنی اچھی نہیں تھی کہ میں لمبی گین کرتا تھا, لیکن اب یہ کہ جب فٹنس تھوڑی امپروو ہوئی ہے تو بالنگ بھی لمبی کرنے لگا تو اس کی وجہ سے آؤٹ بھی کرنے لگا.
بھارت نے گزشتہ دنوں انڈر 17 ورلڈ کپ فٹ بال کی میزبانی تو کر لی, لیکن سوال یہ پیدا ہوا ہے کہ اس عالمی مقابلے کے لیے تیار کیے گئے اسٹیڈیمز اب کس طرح استعمال ہوں گے, اور کہیں یہ سفید ہاتھی تو ثابت نہیں ہوں گے, کیونکہ بھارت میں فٹ بال سے دلچسپی وقت کے ساتھ ساتھ کم سے کم ہوتی جا رہی ہے. دلی سے آدیش کمار گپتا.
آخر کار بھارت کی میزبانی میں فیفا انڈر 17 عالمی کا فٹ بال ٹورنامنٹ کو انگلینڈ کی شکل میں نیا چیمپئن مل ہی گیا, جس نے 66,000 سے زیادہ شائقین سے کھچا کچ بھرے کولکاتا کے سالٹ لیک اسٹیڈیم میں کھیلے گئے فائنل میں اسپین کو 5-2 سے شکست دی. رہی بات بھارت کی ٹیم کی تو وہ اپنے گروپ اے کے تینوں مقابلوں میں ہار کر دوسرے دور تک میں بھی نہیں پہنچ سکا. اب اس عالمی کپ میں کھیلنے والے انڈر 17 بھارتی کھلاڑیوں کا کیا ہوگا, اور کیا ہوگا ان اسٹیڈیموں کا جہاں عالمی کپ چھایا رہا؟ فٹ بال ایکسپرٹ اور کمنٹیٹر نووی کپاڑیا کہتے ہیں,
جو انگلینڈ جو جیتی ہے ان کے کھلاڑی 4 چیلسی سے تھے, کچھ مینچسٹر سٹی سے تھے, وہ کوئی مین مینچسٹر سٹی اور چیلسی کی ٹیم میں نہیں کھیل رہے, وہ تو ان کی یووا ٹیموں میں کھیل رہے, ان کی ڈیولپمنٹ ٹیموں میں کھیل رہے, ہماری کلبوں میں ایسا چیزیں نہیں ہے. تو یہ چیز شروع کرنا چاہیے, تبھی انڈر 17 کے کھلاڑیوں کو موقع مل سکتا ہے. اسٹیڈیم تو بہت ہی شاندار بنے, یہ کافی ایک کٹھن سمسیا ہے, اور راشٹر منڈل کھیل کی طرح کہ کوئی اسٹیڈیم کا پورا استعمال نہ ہو.
کبھی بھارت کی فٹ بال ٹیم 1951 کے دلی اور سال 1962 کے جکارتا ایشیائی کھیلوں کی گولڈ میڈلسٹ رہی ہے, یہاں تک کہ بھارت کی فٹ بال ٹیم 1948 کے لندن, 1956 کے میلبورن اور 1960 کے روم اولمپکس گیمز بھی کھیل چکی ہے, لیکن وقت کے ساتھ بھارت میں فٹ بال نے دم توڑ دیا. بھارت کے گھریلو فٹ بال کی شان مانے جانے والے اس ڈورنٹ کپ کو آج محض سینکڑوں فٹ بال کے چاہنے والوں کا انتظار رہتا ہے, جو کبھی ایسٹ بنگال, محمدن سپورٹنگ, موہن باغان, گورکھا بریگیڈ اور جے سی ٹی ملز فگواڑے کے نام سے ہی کھچا کچ بھرا رہتا تھا. آئی ایف اے شیلڈ بھی 1893 میں شروع ہوئی, تو دلی میں ہی سال 1945 میں ڈی سی ایم ٹرافی شروع ہوئی, جسے اپنے نام کرنے والوں میں جنوبی کوریا, روس, ایران, چین اور کرویشیا کے کلب شامل ہیں۔ ڈی سی ایم سال 1997 میں آخری مرتبہ کھیلا گیا۔ انڈین فٹ بال فیڈریشن کی نظر میں اب انڈین سپر لیگ ہی بھارت کی فٹ بال کا آئینہ ہے، تو کیا فیفا انڈر 17 عالمی کپ کی میزبانی اس سینئر ٹیم میں بھی جان پھونک سکے گی جس کی فیفا رینکنگ 100 سے 150 کے بیچ جھولتی رہتی ہے؟ 1960 کے روم اولمپکس میں کھیلنے والے بھارت کے کھلاڑی ایس ایس حکیم کہتے ہیں،
اب آئی ایس ایل آئی لیگ میں آدھے پلیئر تو باہر کے کھیل رہے ہیں، آپ کی ٹیم کو کیا فائدہ ہو؟ ٹھیک ہے، پلیئروں کو پیسہ مل رہا ہے، ریفری کو پیسہ مل رہا ہے، جب تک اسٹیٹ کا فٹ بال نہیں آئے گا انڈیا کا فٹ بال کیسے اوپر آئے گا؟ حیدرآباد جہاں سے 15 اولمپک نکلے، ایک ٹورنامنٹ نہیں ہوتا، سال بھر میں لیگ بھی نہیں ہوتا۔
بیگانی شادی میں عبداللہ دیوانہ، یہ مثال تو پھر بھی ٹھیک ہے، لیکن کروڑوں اربوں روپے خرچ کر کے بھی اگر بھارت کی فٹ بال اصلی میدان میں کامیابی کے گول میں نہیں بدلے گی تو اسے تماشا دیکھنے سے زیادہ کیا کہا جائے۔
اور آخر میں ایشین اسپورٹس بیٹ، لاہور سے سلطان محمود۔
چار قومی ہاکی ٹورنامنٹ بدھ کے روز سے میلبرن میں شروع ہو رہا ہے۔ ٹورنامنٹ میں پاکستان، جاپان، نیوزی لینڈ اور میزبان آسٹریلیا کی ٹیمیں حصہ لے رہی ہیں۔ شنگھائی میں انگلینڈ کے جسٹن روز نے گولف چیمپئن شپ جیت لی۔ جکارتا میں تھائی لینڈ کے پانفول پتایا یارات نے انڈونیشیا اوپن، اور کولا لامپور میں کرسٹی کر نے ملیشیا اوپن گولف چیمپئن شپ جیت لی۔ انڈر 15 ایشیا بیس بال چیمپئن شپ جاپان کے شہر شیزوکا میں شروع ہو گئی ہے۔ ٹورنامنٹ میں پاکستان سمیت 6 ملک حصہ لے رہے ہیں۔ سید محمد شاہ پاکستان ٹیم کی قیادت کر رہے ہیں۔
اسی کے ساتھ اب عبدالرشید شکور کو اجازت دیجیے۔